नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म सम्झना श्रेष्ठ
र म सम्झना विष्ट।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय र शक्ति एफएम 103.4 मेगाहर्जले संयुक्त रूपमा तयार पारेको हो। यो कार्यक्रम हरेक बिहिबार बेलुका 8:30 बजेदेखि 8:45 बजेसम्म शक्ति एफएम 103.4 मेगाहर्जबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.incheck.org.np www.incheckonline.org र www.shaktikhabar.com लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ।
यो सताको कार्यक्रम हामीले राष्ट्रिय जनगणना कार्यक्रमको शुभारम्भ, अपाङ्गता भएका व्यक्तिका लागि जनगणना कार्यक्रमको महत्त्व र आवश्यकता लगायत विषयलाई समेटेर तयार पारेका छौँ।
आजको कार्यक्रममा राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु भएको छ, यसै कार्यक्रम सम्बन्धी सामग्री।
राष्ट्रिय जनगणना कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता, परिवार र राज्यको दायित्व लगायत विषयमा राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालसँग गरिएको कुराकानी,
सहभागी गराउने कुरा चाहिँ एकदमै च्यालेन्जको रूपमा हामीले त्यसलाई लिएका छौँ
र केही समाचारहरू प्रस्तुत गर्नेछौँ।
कार्तिक 25 गतेदेखि मङ्सिर 9 गतेसम्म तपाईँको घर घरमा आउने जनगणनाका गणकहरूलाई आफ्नो परिवारमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको विस्तृत विवरण दिउँ र दिन लगाउँ।
अपाङ्गता भएका व्यक्तिहरू गणना हुनबाट छुट्न नदिउँ। अपाङ्गता भएका व्यक्तिहरू गणनामा छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट समेत वञ्चित हुन्छन्।
तसर्थ उनीहरूको अवस्था र सङ्ख्याको सही विवरण टिपाउनु पर्छ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हामी सबैको सरोकार। सार्वजनिक सरोकारका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा जारी सन्देश।
कार्यक्रम सुरु गरौँ राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु भएको सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय जनगणना कार्यक्रम आजदेखि सुरु भएको छ। मेरो गणना मेरो सहभागिता नाराका साथ आजदेखि 12 राष्ट्रिय जनगणना सुरु भएको हो। आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिएको छ। आजदेखि मङ्सिर 9 गतेसम्म 15 दिन चल्ने जनगणनाका लागि देशभर झन्डै 40,000 गणक र 8,500 सुपरिवेक्षकहरू परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। जनगणनाका लागि 80 प्रश्नावली बनाइएको छ। गणकले घर परिवारमा पुगेर प्रश्न सोध्नेछन्। हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ। जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारवाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेभिनलाल श्रेष्ठले बताउनुभयो। यसअघि गत भदौ 30 गतेदेखि कार्तिक 18 गतेसम्म घर तथा घर परिवार सूचीकरण गरिएको थियो। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रूपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठको भनाइ छ। जनगणनाका लागि सरकारले 4 अर्ब रुपियाँ बजेट छुट्याएको छ। जनगणनाको प्रारम्भिक नतिजा आउन झन्डै 3 महिना लाग्ने अनुमान गरिएको छ। नेपालमा हरेक 10 वर्षमा जनगणना हुँदै आएको छ। नेपालमा संघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जनगणना कार्यक्रम राष्ट्रिय जनगणनामा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभयो। राष्ट्रिय जनगणनाका अवसरमा उहाँले देशवासीका नाममा सन्देश जारी गर्दै जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभयो। देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रूपमा रहेको राष्ट्रिय जनगणनामा कोही नछुटुन् र कोही नदोहोरिउन् भनेर सरकारले अपेक्षा गरेको छ। प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलो पटक सामुदायिक प्रश्नावली मार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीको समेत जनसाङ्ख्यिक आर्थिक सामाजिक लगायत परिवारमा उपलब्ध सेवा सुविधा सम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गर्नुभएको छ। राष्ट्रिय जनगणना कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क आउनेमा अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले आशंका व्यक्त गर्नुभएको छ। उहाँले सरकारले गणकहरूलाई अपाङ्गताको प्रकार अवस्था लगायत विषयमा पर्याप्त जानकारी नगराएको बताउनुभयो। राष्ट्रिय जनगणना कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी समावेश गर्नेमा गणकहरू बढी जिम्मेवार हुनुपर्ने देखिन्छ। साथै घर परिवारका सदस्यहरूमा अपाङ्गता भएको भए जनगणना गर्न आउने गणकहरूलाई सत्य तथ्य जानकारी दिनु आवश्यक छ। यसै विषयमा अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष लम्सालसँग गरिएको यो कुराकानी।
अपाङ्गता भएको व्यक्तिहरूको वर्तमान अवस्था निकै नै दर्दनाक छ, होइन? यो चाहिँ नि पछिल्लो समय विगत एक डेढ वर्षदेखि कोभिडको महामारीसँग चाहिँ अपाङ्गता भएको व्यक्तिहरू इभन सबै समग्र पिपुल नै चाहिँ त्रसित र ग्रसित भइराखेको अवस्था छ, होइन? त्यसमा झनै एउटा शारीरिक रूपमा चाहिँ अशक्त भएको वर्ग त्यसबाट प्रभावित हुनु नहुने कोही भएन है। अवस्था एकदमै दर्दनाक रहेको छ, त्यसरी भन्न सक्छु मैले।
अब राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशले चाहिँ के कस्ता कार्यक्रम गरिराखेको छ अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा?
होइन, राष्ट्रिय अपाङ्ग महासङ्घले विशेष गरी चारवटा कम्पोनेन्टमा रहेर काम गर्छ, होइन? एउटा चाहिँ हामीले यो क्षमता विकासको काम गर्छौँ, अनि त्यसपछि नेटवर्किङ गर्छौँ, जनचेतनामूलक कार्यक्रमहरू गर्छौँ, होइन? अनि त्यसपछि अर्को चाहिँ के भन्छ यस्तै चारवटा काम उसमा काम गर्छौँ। र त्यो चारवटा काम मध्ये चाहिँ हामीले यो पछिल्लो समय विशेष गरी कोभिड प्रभावित अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ कसरी सुरक्षित राख्ने, उहाँहरूलाई चाहिँ त्यो भ्याक्सिनको पहुँचसम्म चाहिँ कसरी पुर्याउने, क्वारेन्टाइन र आइसोलेसन वार्डहरूलाई चाहिँ अपाङ्गता मैत्री कसरी बनाउने भन्ने विषयमा विभिन्न सरकारवालाहरूसँग वालाहरूको ध्यान आकर्षण गराउने काम गरिराखेका छौँ। र अहिले चाहिँ नि यो 11 राष्ट्रिय जनगणना हुँदैछ। यो राष्ट्रिय जनगणनामा एउटा चाहिँ नेपाल कोही नछुटुन् कोही नदोरिन् भनेर चाहिँ एउटा स्लोगन पनि अगाडि बढाइरहेको सन्दर्भमा हामीले अपाङ्गता भएको व्यक्तिहरूको सही पहिचान सहितको गणनाको लागि विगत 5-6 महिना अगाडिदेखि नै विभिन्न खालको चाहिँ एउटा चाहिँ बसहरू होइन चलाउँदै आइराखेका छौँ। अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ यो जुन सूचना सामग्रीहरू पहुँचयुक्त बनाएर चाहिँ प्रकाशन प्रसारण गरिराखेका छौँ। आज भर्खर पनि हामीले चाहिँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरूद्वारा सञ्चालित सङ्घ संस्थाहरू 13 जिल्लाको सङ्घ संस्थाहरूलाई हेटौँडामा बोलाएर यो चाहिँ किन आवश्यकता छ, किन आउनुपर्छ भन्ने विषयमा एउटा ओरिएन्टेसन दिएर उहाँहरूलाई त्यहाँले हामी फर्काइसकेका छौँ, होइन? यस्तो खालको कामहरू हामीले अहिले गरिराखेका छौँ।
आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु भएको छ देशव्यापी रूपमा। जुन अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई कसरी सहभागी बनाउने र यस जनगणना कार्यक्रमले जुन अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सहयोग गर्छ?
सहभागी गराउने कुरा चाहिँ एकदमै च्यालेन्जको रूपमा हामीले त्यसलाई लिएका छौँ, किनभने जति सरकारले तयारी गर्नु पर्थ्यो त्यो तयारी फिटल भयो भन्ने हाम्रो बुझाइ हो, होइन? जुन गाउँ गाउँमा खटिएका के भन्छ सर्वेक्षणको लागि खटिएका सुपेरी वेक्षक, होइन? त्यसपछि चाहिँ गणकहरूलाई चाहिँ विशेष गरी अपाङ्गता भएको व्यक्तिहरूको पहिचान कसरी गर्ने भन्ने विषयमै ट्रेनिङ त्यो पर्याप्त मात्रामा ट्रेनिङ दिन सकेनौँ, होइन? पहिचान नै नभइकन त्यो तथ्याङ्क सही तथ्याङ्क आउँछ भन्नेमा हामी त्यति धेरै विश्वास त छैनौँ। यद्यपि हामीले हाम्रो तर्फबाट त्यस्तो तालिम केन्द्रहरूमा गएर पनि चाहिँ थोरै समय लिएर ओरिएन्टेसन दिने काम त गऱ्यौँ, तर सबै ठाउँमा हाम्रो साथीहरू पनि पुग्न भयो होला भन्ने हामीलाई लाग्दैन, होइन? त्यस कारणले थुप्रै मान्छेहरू यो चाहिँ अपाङ्गता भएको व्यक्तिहरूकोलाई चाहिँ पहिचान गर्ने विषयमा चाहिँ गणकहरूलाई समस्या हुन्छ, होइन? अर्को कारण घर परिवारले त्यति एक्सप्लोर पनि गर्न चाहँदैन कि, होइन? अपाङ्गता भएको आफ्नो घरमा कोही परिवार छ भने उसलाई एक्सप्लोर पनि गर्न नचाहने कारणले चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको सही तथ्याङ्क आउँछ भन्नेमा हामीलाई शङ्का छ।
हजुर,
यो एकदमै अहिले तपाईँको 2068 सालको तथ्याङ्कलाई हेर्ने हो भने 1.94% मात्रै अपाङ्गता भएको व्यक्तिहरूको डाटा छ, होइन त, सरकारी डाटा. तर चाहिँ हामी जस्तो अर्गनाइजेसन डब्लुएचओ लगायत अपाङ्गता क्षेत्रमा कार्यरत विभिन्न खालका संघ संस्थाहरूले चाहिँ विभिन्न खालको डाटाहरू ल्याइराखेका छन्. कसैले चाहिँ कुल जनसङ्ख्याको 15% चाहिँ अपाङ्गता भएको तथ्याङ्क छ भन्छन्, होइन. अब हामीहरू चाहिँ के अरे 30 लाख छ अपाङ्गता भएको व्यक्तिहरूको संख्या भन्छौँ, होइन. यो एकदम आधिकारिक र सही तथ्याङ्क कुन हो भन्ने विषय नै एकिङ हुन सकेन, होइन. जुन अघि मैले 1.94 भन्यो त्यो त कोही त्यो वैज्ञानिक तथ्याङ्क होइन भनेर हामी त्यसलाई भन्छौँ. यद्यपि सरकारले ल्याएको डाटालाई मान्न पर्यो है. र चाहिँ नि यो डाटा चाहिँ सही पहिचान सहितको चाहिँ सही डाटा आइदियो भने यसले चाहिँ विशेष गरी सरकारलाई नै सपोर्ट पुग्छ भन्ने हामी लाग्छ, होइन. यो चाहिँ देशमा कस्तो खालको मान्छ, कुन कुन भाषा बोल्छन्, कुन भूषा छ, होइन, गरी धनीको चाहिँ भनौँ न यो चाहिँ कति भिन्नता छ भन्ने कुरा त्यो सबै कुरा त्यो डाटामा आउने र त्यसपछि चाहिँ नीति कार्यक्रम बनाउनलाई सही पुग्ने भएको कारणले, होइन, सही डाटा आइदियो भने अपाङ्गता क्षेत्रमा बन्ने नीति कार्यक्रमहरूले प्राथमिकता पाउँथे, होइन, आइन कानुनका कुराहरूमा अपाङ्गता भएको व्यक्तिहरूले प्राथमिकता पाउँथे, यता थुप्रै कुराहरूमा प्राथमिकता पाउँथे, होइन. अहिले चाहिँ तथ्याङ्कै थोरै भइदिएर फेरि अपाङ्गता भएको व्यक्तिहरू नभइकन तथ्याङ्क थोरा आएको भए त्यसमा केही भन्नु थिएन, होइन. हुँदा हुँदा पनि तथ्याङ्क नआउँदा चाहिँ एकदम विडम्बनाको कुरा भएको छ. तथ्याङ्क थोरै आउने बित्तिकै अहिले मैले भनेको योजना तर्जुमा र पोलिसीगत कुरामा चाहिँ अपाङ्गता भएको व्यक्तिहरू पछि पर्छ.
अहिले पनि जुन जनगणना कार्यक्रम आजबाट सुरु भएको छ, यो कार्यक्रममा पनि अपाङ्गता भएका व्यक्तिहरू छुट्नुहुन्छ भन्ने चाहिँ शङ्का व्यक्त गर्नुभएको छ. अब गणक आफैले यसमा कसरी ध्यान पुर्याउनु पर्छ र जसको घरमा अपाङ्गता भएका परिवार हुनुहुन्छ हो त्यो घर परिवार अथवा घरमुलीले कसरी ध्यान दिनुपर्छ, के सन्देश दिनुहुन्छ तपाईँ, के सुझाव दिनुहुन्छ?
अब गणकहरूले विशेष गरी गणकहरूले चाहिँ के सोच दिन पर्यो भने यो तथ्याङ्क भनेको सबै नागरिकको लागि उत्तिकै महत्त्वपूर्ण छ भनेर बुझिदिन पर्यो, होइन. र घर परिवारले पनि चाहिँ मेरो घरमा कोही अपाङ्गता भएको व्यक्ति छ भने यो पनि राज्यको नारी हो, उसको पनि राज्यमा काउन्ट हुनुपर्छ, होइन. यसको काउन्ट भयो भने मात्रै यसको पक्षमा चाहिँ नीति कार्यक्रमहरू बन्छ, तब मात्रै यसले चाहिँ राज्यबाट सेवा सुविधा पाउनलाई चाहिँ सहज पुग्छ भन्ने खालको सोच चाहिँ सबै गणकहरूले र चाहिँ फ्यामिलीले र स्वयं अपाङ्गता भएको व्यक्तिहरूले सम्बन्धित क्षेत्रमा काम गर्ने सरकारहरूलाई त्यसरी बुझिदिन भयो भने सहज हुन्छ भन्ने लाग्छ.
अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा राज्यको दृष्टिकोण चाहिँ यहाँले कस्तो पाउनु भएको छ, जबकि लामो समयदेखि अपाङ्गता भएका व्यक्तिको हकहितका लागि काम गरिराख्नु भएको छ, यहाँलाई कस्तो लाग्छ?
होइन, अपाङ्गता भएको व्यक्तिहरू अब यो पोलिसीगत हिसाबले हेर्ने हो भने हामी त्यति नेगेटिभमै छ, टोटली नेगेटिभ छ भन्न सक्दैनौँ, होइन. तर कार्यनीतिको हिसाबले हेर्ने हो भने अहिले पनि त्यही अपाङ्गता भएको व्यक्तिहरूलाई एउटा सहायकको पात्रको रूपमा चाहिँ चित्रित गरिराखेका छ, होइन. यिनीहरू चाहिँ काम नलाग्ने व्यक्ति हुन्, यिनीहरू चाहिँ अनुत्पादक व्यक्तिहरू हुन् भन्ने टाइपले चाहिँ अहिले पनि ग्रहण गर्ने गरिरहेको छ. त्यो पितृभाती हो, होइन. अपाङ्गता भएको व्यक्तिहरूलाई पनि उनीहरूले अवसर पाए भने अन्य नागरिकले गर्न सक्ने सबै काम गर्न सक्छन्, होइन. उनीहरूको अवस्था अनुसारको व्यवस्था हुनु पर्यो भन्ने हाम्रो माग रहेको छ.
यिनै सामग्रीसँगै आजको हाम्रो निर्धारित समय सकिनै लागेको छ. मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ.
हामीलाई पत्रचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा इन्चेक बागमती प्रदेश कार्यालय हेटौँडा. हामीलाई bagmati@incheck.org.np पत्र पठाउन र facebook.com/incheckradio कमेन्ट लेख्न पनि सक्नुहुनेछ.
हवस् त, यसका साथसाथै आगामी सातासम्मका लागि कार्यक्रमबाट म सम्झना विष्ट
र म सम्झना श्रेष्ठलाई पनि बिदा दिनुहोस्. नमस्कार.